نزل ینزلو کے عربی معنی بلندی سے پستی کی طرف اترنا ہے. نزول مسیح کی جو حدیث ہے اس میں واضح ہے کہ وہ مجسم آسمان سے اتریں گے. یہ ایک دلیل انہوں نے قائم فرمائی ہے. میں یہ عرض کرتا ہوں کہ آپ نے نزلہ کے لفظ پر غور ہی نہیں پھر فرمایا. قرآن کریم میں نزول کا جو لفظ ہے اس پر آپ غور کریں تو عقلیں دنگ رہ جائیں گی آپ کی کہ کیوں اس غلط خیال میں مبتلا رہے. مثلا قرآن کریم فرماتا ہے ہم نے لوہے کو نازل فرمایا. لوہا ایک جنس ہے جو زمین سے نکلتی ہے, اور قرآن کریم کیا فرماتا ہے, انزلنا الحدیدہ, ہم نے لوہے کو نازل فرمایا. تعجب کی بات ہے کہ کیا نعوذ باللہ من ذالک قرآن کو عربی نہیں آتی تھی کہ جس عرب اللہ تعالیٰ کو کہ جسم سمیت نہیں اتارا, زمین سے نکالا اور کہہ دیا ہمیں نازل فرمایا. پھر قرآن کریم فرماتا ہے جی ہاں وہ میں سمجھ گیا. پھر قرآن کریم فرماتا ہے کہ ہم نے دودھ دینے والے جانور یعنی انعام کو نازل فرمایا. اب کبھی کسی نے گائے بھینسیں بھی بارش کی طرح اترتی دیکھی یا بکریاں نازل ہوتی دیکھی؟ اور خدا تعالیٰ فرماتے ہیں نازل فرمایا, ضرور سچ فرمایا. پھر بات آگے بڑھتی ہے اور خدا تعالیٰ فرماتے ہیں ہم نے محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو نازل فرمایا. تو اس ان باتوں پر آپ غور کریں تو آپ کو حیرت انگیز مطالب ہاتھ آ جائیں گے, بجائے اس کے کہ جسمانی نزول پر حضرت عیسیٰ کو اتارنے کی خاطر غور پر زور دیتے رہیں. اگر آپ یہ باتیں کریں گے تو قرآنی مطالب کو ہاتھ سے کھو دیں گے. اب میں آپ کو بتاتا ہوں, تب آپ کو سمجھ آئے گی کہ قرآن کتنی عظیم شان کتاب ہے اور کتنی حکمت کے الفاظ استعمال کرتی ہے. تمام اجناس جو میٹلز کہلاتی ہیں ان میں سب سے زیادہ فائدہ بنی نوع انسان کا لوہے کے ساتھ وابستہ. کوئی دنیا کا ذی ہوش اس سے انکار نہیں کر سکتا. میٹلز میں سے سب سے زیادہ فائدہ اگر بنی نوع انسان کو کسی چیز نے پہنچایا ہے تو وہ لوہا تھا. اور خدا تعالیٰ لوہے کے متعلق نزول کا لفظ استعمال کر کے یہ بتانا چاہتا ہے کہ تمہارے لیے ہم نے یہ جو جنس ہے یہ تمہارے فائدے کے لیے اتاری, اور اس قسم کی چیزوں میں سب سے زیادہ فائدہ مند یہ چیز. جانوروں میں سے سب سے زیادہ فائدہ بنی نوع انسان کو انعام سے پہنچا, یعنی دودھ دینے والے جانور چوپائے جن کا آپ گوشت بھی کھاتے ہیں, جن کے دودھ سے بھی فائدہ اٹھاتے ہیں, وہ حل بھی چلاتے ہیں آپ کے لیے اور رزق کا سامان پیدا کرتے ہیں. تو اللہ تعالیٰ نے فرمایا ہم نے انعام کو نازل کیا. اور تمام دنیا کے رسولوں میں سب سے زیادہ فائدہ بلا شبہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی ذات سے بنی نوع انسان کو پہنچا. اس لیے قرآن کریم نے کسی اور رسول کے لیے نزول کا لفظ استعمال نہیں فرمایا, صرف حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے لیے نزول کا استعمال فرمایا. اور آپ جانتے ہیں کہ جسمانی طور پر حضور نازل نہیں ہوئے. اس لیے حکمت قرآن کو چھوڑ کر جب آپ ظاہر پر پڑھیں گے تو چھوٹی سی بحث تو ہم سے کر لیں گے, مگر قرآنی مطالب سے آپ آئی ہو جائیں, قرآن کو سمجھنے کی کوشش کریں اور اس کے معنی پر غور کریں, اللہ تعالیٰ آپ کی روحانی ترقی کا سامان پیدا فرمائے گا. پس نزول کا محاورہ قرآن نے نبیوں میں سے صرف حضور اکرم کے متعلق استعمال فرمایا. حضور اکرم نے مسیح ابن مریم کے لیے یہی لفظ استعمال فرمایا اس طرف اشارہ کرنے کے لیے کہ تمہارے لیے وہ عظیم الشان فوائد کا موجب بنے گا اور خدا اس کے ذریعے سے امت محمدیہ کے لیے منفعت کا سامان کرے گا. جہاں تک اس بات کا تعلق ہے کہ وہ جسم سمیت آسمان پر چڑھے تھے کہ نہیں چڑھے تھے, ہاں اس میں آگے انہوں نے یہ فرمایا اس میں رحم مادر سے پیدائش کا مفہوم پیدا ہو ہی نہیں سکتا. قرآن نے پیدا کر دیا, میں کیا کر سکتا. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے متعلق اگر نزول کا لفظ نہ ہوتا تو آپ کہہ سکتے تھے رحم مادر سے پیدا ہونے کا مضمون ہی نہیں. اب حضور اکرم کے بعد کون کہہ سکتا ہے کہ رحم مادر سے پیدا ہونے کے مفہوم اس میں پیدا ہو ہی نہیں سکتا. رہا ظاہری نزول جسمانی جسم سمیت نزول کا سوال, تو پہلے جسم سمیت کوئی چیز چڑھ کے تو دکھائے, پھر نزول کا سوال پیدا ہوگا. ہم تو قرآن کریم سے ثابت کرتے ہیں کہ قرآن کریم نے یہ دعوی کہیں نہیں کیا کہ حضرت مسیح کو ہم نے جسم سمیت اٹھا لیا. آپ میں سے بہتوں کو بل رفع اللہ علیہ کی آیت یاد آ رہی ہوگی اس وقت, और बाद दिन चाह रहे होंगे अभी लिख के भेज दें कि ये तुम क्यों भूल गए, मैं नहीं भूला। मैं अभी आपको बताता हूं कि पूरी तरह ये आयत मेरे सामने है और मैं अभी आप पर खोल दूंगा इस बात को कि बल रफाहुल्लाह इलैह का तर्जमा जिस्म समेत उठाने का करने की किसी पहलू से भी इंसान को इजाजत नहीं मिलती। रफा का लफ्ज अगर आप इसके माने समझना चाहते हैं, जिस तरह मैं कुरान से साबित करता हूं मिसालें देकर, असल मुत्तकी का काम है कि कुरान करीम से इसकी तरफ रुजू करे और वहां से मालूम करे कि यह लफ्ज किन मानों में कुरान करीम इस्तेमाल फरमाता है। जब कुरान की सनद मिल जाए तो हर दूसरी लुगत की सनद उसके सामने कोई हकीकत नहीं रखती। रफा का लफ्ज जब अल्लाह का फायल हो और बंदे के लिए इस्तेमाल हो कुरान करीम में, तो दर्जात की बुलंदी के मानों में आता है। उसका मनसब बुलंद किया, उसको कुर्ब अलाही अता किया, उसको अपने करीब किया। मसलन मैंने कल भी मिसाल दी थी, अब क्योंकि बात छिड़ी हुई है अब लोगों को कहां मौका मिलेगा दोबारा टेप सुने, मैं इतने हिस्से को दोबारा दोहरा देता हूं। इस वक्त कुरान करीम में अल्लाह ताला फरमाता है बलम बाऊर का जिक्र करते हुए, वलौशेना लरफानाहु बिहा वलाकिन्नहु अखलदा इला अल-अर्ज। कि बलम बाऊर, वो नाम बलम बाऊर का नहीं लिखा, ये मुफस्सिरीन कहते हैं कि बलम बाऊर के मुतालिक था, लेकिन जिसके मुतालिक भी था लफ्ज रफा की बहस वाजे हो जाती है। अल्लाह ताला फरमाता है कि हमने उस बदकिस्मत शख्स को, जो भी उसका नाम था, उसको उसका रफा करने की कोशिश की, हम कर सकते थे, ये फरमाता है। अगर हम चाहते तो उसका रफा फरमा देते, लेकिन वो बदकिस्मत जमीन की तरफ झुक गया और जमीन का कीड़ा बन गया। तमाम कुरान करीम के तराजिम दुनिया की जिस जबान में भी हो उठाकर देख लीजिए, किसी एक जगह भी रफा का तर्जमा यह नहीं लिखा होगा कि अल्लाह ताला ने यह फरमाना चाहता है कि हमने उसको जिस्म समेत उठाने की कोशिश की थी, लेकिन वो जिद करके छुड़ा छुड़ू के अपने बाजू जमीन में घुस गया। यह तर्जमा है ही तमस्कुर कुरान करीम। हर जगह उलमा ये तर्जमा आपको बताते हैं, रफा का मतलब है अल्लाह ताला ने उसके दराजात बुलंद करने थे, अगर अल्लाह चाहता तो दराजात बुलंद फरमा सकता था, उसको जो ताकतें अता फरमाई थी उनके जरिए उसको दराजात की बुलंदी हासिल हो सकती थी, लेकिन वो बदबख्त था, दुनिया का कीड़ा बनना पसंद कर गया, इसलिए खुदा ने उसको छोड़ दिया। अहदीस नबविया में भी बैन ही इस मजमून में रफा का लफ्ज इस्तेमाल हुआ और जिस्म समेत के मानों में एक जगह भी इस्तेमाल नहीं हुआ। यह अजीब बात है, कोई एक मिसाल निकाल के दिखाएं कि हजरत ने फरमाया हो अल्लाह ने रफा किया है और मुराद जिस्म समेत उठाने की हो। चुनांचे हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इज़ा तवाज़ा अल-अब्दु रफ़अहुल्लाहु इलैस समाई साफ़, जब खुदा का बंदा उसके हजूर झुकता है अल्लाह उसका रफा फरमा देता है। कहां तक? इलैस समाई साफ़, मकानी रफा नजर आ रहा है देखने में, सातवें आसमान पर उसको उठा के ले जाता है। और एक रवायत में इसी हदीस की दो रवायतें, एक में है बिसिलसिलते के जंजीर के साथ उठाता है। अब जिस्मानी रफा के जितने भी मौके मुमकिन हो सकते हैं अकल में सारे इस हदीस में मौजूद हैं, लेकिन तमाम दुनिया के उलमा में से एक भी इसका यह तर्जमा नहीं करता, क्योंकि हो ही नहीं सकता। कि मुराद यह है कि अल्लाह ताला के हजूर जो झुके उसको वहीं से पकड़ के तो उठा के जंजीर फेंक के लपेट लपाट के आसमान पर ले जाते। क्यों नहीं? इसलिए कि हजूर अकरम ने इस मजमून को और भी खोल दिया है। दो सजदों के दरमियान हमें दुआ सिखाई वरफानी, ऐ खुदा मेरा रफा फरमा। क्यों? इसलिए कि याद कराया वो वादा अल्लाह को, तूने अपने रसूल की जुबान से ये वादा जारी फरमाया था कि बंदा तवाजो करे तो मैं रफा कर लेता हूं। हम तो गिर गए तेरे हजूर, नाक रगड़ दी, पेशानी रगड़ दी, इससे ज्यादा जिल्लत और क्या होती है किसी के सामने। अब अपना वादा पूरा फरमाया, ये वादा याद दिला के फिर इंसान दूसरा सजदा करता है। जिस्मानी रफा का वादा याद दिलाता है? हरगिज नहीं। रूहानी रफा का, कुर्ब इलाही का। और जहां तक इस आयत का ताल्लुक है बल रफाहुल्लाह इलैह, उसमें अहले नजर और अहले बसीरत के लिए एक ये काबिले गौर बात भी है कि अल्लाह ने यह नहीं फरमाया कि रफाहुल्लाह इलैस समाए, बल्कि अल्लाह ने मसीह को आसमान पर उठा लिया, बल्कि यह फरमाया बल रफाहुल्लाह इलैह, अल्लाह ने मसीह को अपनी तरफ उठा लिया। अब जिस्मानी हरकत तरफ की तयीन के बगैर मुमकिन ही नहीं, जब तक आप ये नहीं बता सकते कि उस वक्त खुदा किस तरफ था, उस वक्त तक मसीह का जिस्म हरकत कर ही नहीं सकता। और अगर करेगा तो यह ऐलान करता हुआ करेगा कि इस तरफ तो है खुदा, उस तरफ नहीं है, वरना तरजीह बिला मुरजे लाजिम आएगी। आप मेरी तरफ आ सकते हैं इसलिए कि आपको मेरी तरफ का पता है, लेकिन मेरी तरफ है भी क्योंकि मैं महदूद इंसान हूं, लामहदूद की तरफ कोई नहीं हुआ करता। लेकिन अगर अंधेरा हो और मेरी तरफ होने के बावजूद आपको इलम ना हो तो मेरी आवाज पर आप नहीं समझ सकेंगे मैं कहां जाऊं। बच्चे बाल दफा रात को बोलते हैं, माएं जाना चाहती हैं, वो फिर बुलवाती हैं कि बताओ बोलो, हम पता तो करेंगे हो तुम कहां, उसके बगैर हरकत कर ही नहीं सकती। तो जिस खुदा की तरफ ही कोई नहीं, उसकी तरफ मसीह का जिस्म गया क्यों? वाजे बात है कि वहां जिक्र था लानती मौत का और लानती पैदाइश का, और अल्लाह ताला ने उसकी तरदीद फरमा दी कि यहूद के हाथों वो नहीं मारा गया और ना उसकी मां गंदी थी, उसकी पैदाइश भी लानती नहीं थी और मौत भी लानती नहीं थी, जो यहूद का दावा था। इसी मजमून को दूसरी जगह फरमाता है अल्लाह ताला, सलामुन अलैया यौमा वुलिदतु व यौमा अमूतु व यौमा उबअथु हय्या, यानी यहूद के दावा की नफी फरमा रहा है कुरान करीम कि तुम कहते हो मेरी पैदाइश भी लानती मेरी मौत भी लानती। अल्लाह ताला तो कहता है ये कहो कि जिस दिन मैं पैदा हुआ वो भी सलामती का दिन था, जिस दिन मैं मरूंगा वो भी सलामती का दिन होगा। इसी मजमून में रफा इनकार कर रहा है यहूद के दावे की कि तुम तो उसको लानती यानी खुदा से दूर बनाते, और बैन ही यही अकीदा है यहूद का और नसारा का भी कि वो हमारी खातिर तीन दिन के लिए लामती हो गया यानी खुदा से दूर हो गया। दूर का उलट क्या होता है? कुर्बेल आई। बल रफा उल्ला इलाह ने मजमून खोल दिया कि तुम तो कहते हो वो सलीब पर चढ़कर मलून हो गया और खुदा से दूर चला गया, लेकिन वो बंदा जिसने हमारी खातिर बहुत दुख उठाए तुम्हारे हाथों, वो हमारे और भी करीब हो गया और हमें पहले से भी बढ़कर प्यारा हो गया। ये मजमून है बल रफा उल्ला इलाह का, ना कि जिस्मानी तौर पर उठाए जाने का जिक्र है कहीं।
अभी आप हजरत मसीह अलैहिस्सलाम के रफा इल्लल्लाह की बहस सुन रहे थे। इससे पहले मसीह के नजूल की बहस में हुजूर ने चंद हवाले पेश फरमाए हैं। फरमाया लोहा नाजिल किया, इसके मुतालिक अल्लाह ताला फरमाता है वा अनज़लनल हदीद फीहि बासुन शदीदुन वमनाफिउ लिन्नासे, सूरह अल हदीद आयत 25। फरमाया दूध देने वाले चौपाए नाजिल किए, इस बारे में अल्लाह ताला फरमाता है वा अनज़ला लकुम मिनल अनआम समानियत अज़वाज, सूरह अज़ुमर आयत 6। फरमाया रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को नाजिल किया, इसके मुतल्लिक अल्लाह ताला कुरान करीम में फरमाता है कद अंज़लल्लाहु इलैकुम ज़िक्र रसूला, सूरह अत्तलाक आयत 10।